रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल हामी दशैंको उत्तरार्धमा छौं। हिजो टीकाको दिन भए पनि आजदेखि पूर्णिमासम्मै यो टीकाको क्रम निरन्तर जारी रहन्छ। मठ मन्दिरमा पूजाका क्रमहरू पनि जारी रहन्छन्। दशैंभरि बिहानै रेडियो नेपाल आउँदा र आजै आउँदा पनि काठमाडौँका धेरै मन्दिरहरूमा जानेहरूको घुइँचो भीड़भाड़ यथावत छ। हामी मन्दिरहरू गइरहेका छौं, मठ मन्दिरहरूमा गइरहेका छौं, अनि हाम्रा यी पुराना धरोहरहरू हुन्, आस्थाको कुरा, धर्मको कुरा, संस्कृतिका कुरा सँगसँगै हाम्रा विश्वासको कुरा सँगसँगै काठमाडौँ उपत्यकालाई नै युनेस्कोले यो अन्तर्राष्ट्रिय सम्पदाहरूको सूचीमा राखेको छ। संयुक्त राष्ट्रको शैक्षिक वैज्ञानिक एवं सांस्कृतिक संगठन युनेस्कोले विश्व सम्पदा क्षेत्रको मान्यता दिएको सिंगै काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिर पनि धेरै ठाउँहरू छन्। तिनीहरूको पुनर्निर्माण, तिनीहरूको संरक्षण, उद्धारका धेरै कुराहरू छन्। त्यो सरकारी तहबाट हुने कुराहरू ठाउँमा छँदैछ, व्यक्तिगत रूपमा पनि, निजी रूपमा जनताले आफ्नो तर्फबाट पनि त्यसको सरसफाईको निम्ति धेरै कामहरू गर्नुपर्नेछ। त्यो अलग पाटो हो, त्यसको व्याख्या र विश्लेषण, छलफल, जनचेतना जागरणका धेरै कुराहरू हुन्छन्। त्यस्तै छोटो भनिहालौं, हामीले आफ्नो आस्था अनुसार बलि चढायौं होला, बलि चढाउँदाका रगत तपाईँको आस्थाको मन्दिरको छेउमा रगतको टाटाहरू होलान्, तपाईँले पूजा गरेको फूलहरू ओइलेर कुहिएर त्यहाँ प्रदूषण भएको होला, तपाईँले चढाउनुभएका नैवेद्यहरू त्यस्तो भएको होला, तपाईँको आस्थाको मन्दिरमा फोहोर भएको तपाईँलाई प्रिय लाग्छ त? लाग्दैन नि। त्यस कारणले तपाईँ हामी आफैले ती आफ्ना आस्थाका मन्दिर र धरोहरहरूलाई सरसफाई गर्ने अभियान पनि हामीसँगै छ। त्यो अभियानमा पनि यहाँहरू र हामी सबै जुट्नेछौ भन्ने विश्वासका साथ, तर आज चाहिँ हामी हाम्रो नेपाल, जसरी हामी भन्छौं नि नेपाल, मठ मन्दिर, देवालय, शिवालय, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य सम्पदाहरूको, प्राचीन शिल्पहरूको नमूना भूमि हो भन्छौं, हाम्रो मूर्त अमूर्त कलाहरू पनि धेरै छन्, तर यसमध्येमा पनि हाम्रो यी सम्पदाहरूको पुनर्निर्माणको काम समेत पुरातत्व विभागले प्राप्त गरेको छ र पुरातत्व विभाग हाम्रो सांस्कृतिक सम्पदा संरक्षणको निम्ति निकै क्रियाशील पनि छ र धेरै कामहरू पछिल्ला दिनहरूमा सक्रियताका साथ भइरहेको छ। कहाँ कहाँ के भइरहेको छ, कति कामहरू भएका छन्, कति हुन बाँकी छन् र अप्ठ्याराहरू पनि के छन्, ती सन्दर्भहरूसँग जोडिएर आज हामी संवाद गर्छौं। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम आज हामीसँग हुनुहुन्छ। गौतमजी, हार्दिक स्वागत छ।
धन्यवाद।
अलिकति चाहिँ सन्दर्भ, तपाईँहरूले गरिरहनु भएको कामको सन्दर्भ भन्दा मैले दशैंसँग जोडेर अलिकति सन्दर्भ उठाएँ, त्यो मठ मन्दिरहरूको कुरा उठाएँ। अब म सिधै विषयवस्तुमा जान्छु। पुरातत्व विभागले पुनर्निर्माणका कतिपय कामहरू पनि गरिरहेको छ, कति कामहरू भएका छन्, कति हुन बाँकी रहेको छ, कुन अवस्थामा छौं हामी अहिलेतिखेर?
पुरा धन्यवाद दिएँ मैले। हामी पुरातत्व विभागकै आफ्नो कार्यक्षेत्रै देशभित्र रहेका सांस्कृतिक सम्पदाहरूको संरक्षण पुनर्निर्माण गर्ने हो। अनि यो यसै सन्दर्भमा भूकम्पपछि हाम्रा धेरै सम्पदाहरूलाई प्रभावित गर्यो र हामी स्पेसल्ली 31 जिल्लाका सम्पदाहरूको संरक्षण पुनर्निर्माण र समग्रमै देशभरिकै हाम्रा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्ने काम अगाडि बढाएको म यहाँ निवेदन गर्न चाहन्छु। र यो भूकम्पपछिको पुनर्निर्माण गर्ने सन्दर्भमा हामीले 31 जिल्लाका 920 सम्पदाहरू जुन इन्भेन्ट्री तयार थिए, ती सम्पदाहरूको पुनर्निर्माणमा 66% भन्दा बढी कार्य सम्पन्न गरेका छौँ। र यसमा यहाँलाई विदितै छ, यो काठमाडौँ उपत्यका जो विश्व सम्पदा स्थल हो, त्यो स्थलका सम्पदाहरू पनि प्रभावित भएका थिए। ती विश्व सम्पदा स्थलका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको कार्य पनि 80% भन्दा बढी सम्पन्न भइसकेका छ। हामी यो वर्ष र अर्को वर्षमा, किनभने सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण अलिक जटिल कार्य भएको हुनाले दुई वर्षहरू लगाएर हामी यसको पुनर्निर्माण कार्य सम्पन्न गर्नेछौँ। र पुनर्निर्माण गर्ने बेलामा यी सम्पदाभित्र अन्तर्निहित हाम्रो यो आधिकारिकता, मौलिकता, संवेदनशीलता र यसको कला, वास्तुकला र प्रविधिलाई पनि अक्षुण्ण राख्नुपर्ने हुन्छ। यसप्रति विभाग बडा सचक छ, सजेग छ र यसको साथै यी सम्पदाहरू हाम्रो पुर्खाले हामीलाई सुम्पेका र भोलि हाम्रो सन्ततिलाई पनि हामीले हस्तान्तरण गर्नुपर्ने भावनाले यी सम्पदाको पुनर्निर्माणमा विभाग सचेत छ, सजग छ, संवेदनशील छ, भोलिका दिनमा हुबहु पुनर्निर्माण गरेर हस्तान्तरण गर्नेछ।
जस्तो संरक्षण र पुनर्निर्माणको दायित्वको कुरा गर्नुभयो, म त्यो डाटा अलिकति फेरि दोहोऱ्याउन चाहन्छु, मेरो श्रोताहरूलाई पनि जानकारी होस् र मिडियाहरूलाई पनि जानकारी होस्। 31 जिल्लाको 920 सम्पदाको हामीले पुनर्निर्माण गर्यौं, समग्र मुलुकको कुरा गर्दा 66%, तर काठमाडौँ उपत्यकाको मात्रै कुरा गर्ने हो भने चाहिँ 80% यति भयो, होइन
हजुर?
तपाईँले एउटा तीनवटा बडा मिठो शब्द प्रयोग गर्नुभयो कि यसको आधिकारिकता, मौलिकता र संवेदनशीलता भन्नुभएको छ। त्यसको त्यो आधिकारिकता, मौलिकता पुष्टि गर्ने गरी अथवा त्यसको संरक्षण हुने गरी अथवा त्यो मूल्य नबिग्रिने गरी पुनर्निर्माणको लागि तपाईँहरूले अपनाउनु पर्ने होसियारी चाहिँ के हो?
एकदम एकदम राम्रो प्रश्न गर्नुभयो, धन्यवाद छ। त्यो के हो भने मोनुमेन्टको पहिले नै हामीले एउटा इन्भेन्ट्री तयार, इन्भेन्ट्री इन टर्म्स अफ त्यसको डिटेलिङ रिपोर्टिङ गर्नु पर्यो, के अरे डिजाइन, ड्रइङ्स र पुरातात्विको लगत फर्म तयार गर्छौँ हामीले। त्यो भनेको के हो भने फाउन्डेसनदेखि माथि गजुरसम्म सम्मका ती एलिमेन्ट्सहरू, ती मेम्बरहरू जो जो त्यो मोनुमेन्टमा प्रयोग गरेका छन् ती मोनुमेन्टको डिटेलिङ हामीले डिजाइन तयार गर्छौँ। भनेको मतलब तल प्लिन्थ कस्तो प्लिन्थ थियो, प्लिन्थमा के प्रयोग गरेको थियो, कुन मेटेरियल प्रयोग गरेको थियो, अगाडि आउनुहोस् सुपर स्ट्रक्चरमा आउनुहोस् ढोकामा के थियो, त्यसपछि तपाईँ अगाडि झ्यालमा के थियो, वालमा के थियो, माथि आउनुहोस् टुडालमा के थियो, अनि त्यसै तोरणमा के थियो, त्यसै गरी छानामा के थियो, त्यसो भित्र गर्भगृहमा के थियो, वा मन्दिरसित सम्बन्धित एसोसिएट अरू चाहिँ टेम्पल्सहरू, अरू एट्रिब्युट्सहरू के थिए, ती कुन कुन ठाउँमा कस्ता कस्ता थिए, ती सबैलाई हामीले डिटेल डिजाइन तयार गरेर मात्रै यसको पुनर्निर्माण गर्नु, संरक्षण गर्नुपर्ने हुन्छ। यो नै यसको अथेन्टिसिटी हो। यो अथेन्टिसिटीलाई हामीले चाहिँ बिगार्नु या मास्नु हुँदैन भन्ने हाम्रो मान्यता हुन्छ।
जस्तो हाम्रो त पहिल्यै पछि मन्दिर जस्तो छ, टोलै पछि घरै पछि मन्दिर जस्तो, सार्वजनिक ठाउँहरूमा मन्दिरहरू धेरै छन् र ती सबै चीजहरूसँग हाम्रो त तन्त्र, मन्त्र, यन्त्र पनि जोडिएको छ। तन्त्रको तन्त्र विधान, मन्त्रको मन्त्र विधान, यन्त्रको यन्त्र विधानसँग पनि जोडिएका कुराहरू छन्। त्यो मन्दिर ठकक्क आँखाले हेर्दा एउटा मन्दिर मात्रै नभएर आस्था, विश्वास र साधनाको गम्भीर कुरा पनि जोडिएको छ। तपाईँले अघि भन्नुभयो नि बुट्टाहरूसहित ती कुराहरूलाई पनि यथावत संरक्षण गर्ने गरी त्यसको दिशा कता फर्किने, कता लैजाने, त्यसको आकार कस्तो हुनुपर्ने, कतिवटा कोण हुनुपर्ने, चुच्चो मात्रै कतिवटा हुनुपर्ने जस्ता कुराहरूमा पनि गम्भीरता छ। त्यो विषयको अध्ययन गर्न सक्ने त्यो त्यो ज्ञान भण्डार भएका सहकर्मीहरू तपाईँहरूसँग अथवा त्यस्ता विद्वानहरूसँग सहकार्य, त्यो काम चाहिँ कसरी हुन्छ?
मैले निवेदन गरेँ, तपाईँले यसको रिजल्ट देखिसक्नु भएको छ। हामीले धेरै मन्दिरहरू पुनर्निर्माण गरिसकेका छौँ। मैले भन्नु खोजे हाम्रा मन्दिर अघि नै तपाईँले भनिसक्नु, आगम र निगमको सिद्धान्त अनुसार हाम्रो धेरै मन्दिरहरू अथवा विधि विधानहरू हाम्रो प्रचलनमा छन्। यो आगम निगमका जो वैदिक र तान्त्रिक भन्न खोजेँ मैले, वैदिक तान्त्रिकभित्र यान्त्रिकभित्र पनि आउँछ। त्यही यी विधालाई बुझ्ने हामीसँग त्योसँग विशेषज्ञ हुनुहुन्छ नम्बर एक। नम्बर दुई, यस्ता मोनुमेन्टहरू निर्माण गर्ने सम्बन्धमा पुराना कारिगरहरू जो चाहिँ चाहे त्यो तपाईँको मेसनवाला हुन्, चाहे तपाईँको अरू अरू विधागत रूपले चाहे काठका कास्ट कारिगर हुन् या ढुङ्गाका हुन्, प्रस्तरका हुन् या मेटलका हुन्, त्यस्ता किसिमका दक्ष जनशक्ति पनि हामीसित हुनुहुन्छ। उहाँ त्यो एकातिर दक्ष जनशक्तिको सपोर्ट, त्यस्तै हाम्रो ती पुराना परम्परागत सामग्रीहरूको प्राप्ति या चाहिँ त्यसको उपलब्धता, त्यसपछि गएर यी आगम र निगमका जुन ज्ञाताहरू हुनुहुन्छ, विद्वानहरू छ, उहाँसित सम्पर्क गरेर हामीले ती मन्दिरलाई अघि नै यहाँले भने चाहिँ त्यसको तन्त्र, मन्त्र र यन्त्र जुन जुन किसिमले त्यो मन्दिर अथवा त्यो स्मारक खडा भएको छ त्यसका मूल्य मान्यतालाई अक्षुण्ण राखेर हामी त्यसको पुनर्निर्माण कार्य संरक्षण कार्य अगाडि बढाउँछौँ हामी।
जस्तो निजी संरचनाहरू भत्केको पनि करिब करिब धेरै बनि नै सके, व्यावसायिक भवनहरू पनि बनिसके, विद्यालय, महाविद्यालय, विश्वविद्यालयहरू पनि धेरै जसो बनिसके, तर यो क्षेत्रमा चाहिँ जति काम हुनुपर्ने, अघि यहाँले भन्नुभयो नि 66% मात्रै भएको छ भन्नुभएको छ, त्यो ढिलो भएको चाहिँ किन?
ढिलो भएको त प्रष्टै छ, किन हाम्रा मोनुमेन्टहरूको जुन बनाएको जुन आर्किटेक्चर छ, डिजाइन छ, त्यसको संरचना छ, त्यसको सामग्रीको उपलब्धता छ, त्यसो ती ती मनोमाइनको पहिले काम गर्नुपर्ने कारिगरको उपलब्धता छ, र यी सबै कुरोहरू एकैचोटि सम्भव छैन, नम्बर एक। नम्बर दुई, यो यी कामहरू गर्ने बेला मैले अघि नै भने कि हाम्रो तन्त्र मन्त्र या यन्त्रका कुराहरू घुम्नु भएको हुनाले केही समय काम गर्नलाई अथवा यस समय सरसल्लाह गर्नलाई पनि धेरै समय लाग्न सक्छ। दुई, तेस्रो कुरो, अरू बिल्डिङ भनेको एउटा डिजाइनले त्यही डिजाइनमा सबै बनाउन सकिने, तर हाम्रा स्मारकहरू फरक फरक आकृति, फरक फरक चाहिँ तपाईँको लोकेसन अवस्थिति र फरक फरक त्यसका मूल्य मान्यता भएको हुनाले यी सबैको संयोजन गर्नलाई हामीलाई समय लागेको हो, नम्बर एक। अनि त्यसको साथसाथै मैले अघि नै पनि यहाँले पनि थोरै झल्काउनु भएको थियो कि काठमाडौँ उपत्यका विश्वम पदास्थल भएको हुनाले यस्ता काम गर्ने सन्दर्भमा हामीले युनेस्कोसित पनि कन्सर्न भएर काम गर्नुपर्ने हुन्छ, त्यसले गर्दा पनि केही समय लागेको म यहाँ निवेदन गर्न चाहन्छु।
एउटा भावनात्मक कुरा जोडौं गौतमजी, जस्तो कतै यस्ता खालका सम्पदाहरू नभएकोमा चिन्ता होला, हामी कहाँ चाहिँ धेरै भएर चिन्ता छ क्या हो?
त्यस्तो त्यो चाहिँ होइन। अब यसको लागि यसले तपाईँको प्रश्नले कहाँ चाहिँ युज गर्छ भनेपछि, हामीसँग सम्पदा धेरै छन्। अब सम्पदा धेरै भइसकेपछि यसको मेन्टेनेन्स, यसको संरक्षण, पुनर्निर्माण गर्नेमा नेपाल सरकार सक्षम छ त? वा नेपाल सरकारले यी संरचनाहरूको संरक्षण या व्यवस्थापन गर्नेमा सरकार या चाहिँ अरू प्रदेश सरकार, स्थानीय सरकार, अरू स्टेक होल्डर कम्युनिटी पिपलसँग के छ त्यो समन्वय कुरो के छ त, वा कसरी अगाडि बढाएको छ? नम्बर एक। नम्बर टू, यस सम्बन्धी पोलिसीका कुराहरू के के छन् त? नेपाल सरकारले उपलब्ध गराउने स्रोत साधनको अवस्थाहरू के छ? त्यस्तै नेपाल सरकार भने पुरातत्व विभाग मात्रै नभएर सम्पदा संरक्षण पुनर्निर्माणमा यहाँले भने जस्तै ती त अरू अरू स्टेक होल्डर पनि कतिको कन्सर्न हुनुहुन्छ, उहाँहरू कतिको संवेदनशील हुनुहुन्छ आफ्नो मूल्य मान्यताको संरक्षण गर्नु भने। तर पनि यसले तपाईँको प्रश्नले इङ्गित गर्छ, उतापट्टि प्रश्न डबल प्रश्न गर्छ। यसमा नेपाल सरकार सचेत छ। नेपाल सरकारले आफ्ना यस्ता मोनुमेन्टको 100 वर्षमा आएका मोनुमेन्टहरूको संरक्षण गर्ने दायित्व हामीमा छ। हामी त्यसप्रति पक्कै पनि यी कामहरू अगाडि बढाइरहेका छौँ र भोलि पनि बढाउनेछौँ। र त्यसको साथसाथै अहिले प्रदेश सरकार, स्थानीय सरकार, अरू किसिमका यस्ता संघ संस्था जसले सांस्कृतिक सम्पदालाई, सम्पदाको संरक्षणमा हातेमालो गर्नुभएको छ, उहाँहरू समेतलाई हामीले अझ जिम्मेवार बनाएर यसको संरक्षण कार्य अगाडि बढाउनु पर्ने हुन्छ। पक्कै पनि हामी कहाँ यी सम्पदाको जुन विशेषता छ, जो अक्षुण्णता छ, त्यो अक्षुण्णता केले गर्दा नै युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको, तसर्थ हामीले हाम्रा सन्तानलाई, हाम्रा सम्पदालाई धेरै छन् भनेर चाहिँ मतलब अर्घेलो गर्न वा त्यो भन्न शब्द मिल्दैन कि।
जस्तो अब संसारभरि एक टुक्रा इट्टा पनि मान्छेले जोगाएर राख्छन्, इट्टाको धुलो पनि जोगाएर राख्छन्, प्राचीनताको सबै चिजहरू जोगाएर राख्छन्। अझ कला साहित्यतिर मात्रै जोड दिने हो भने सेक्सपियरले लेखेको कलम र सेक्सपियरले लेख्दाखेरि ओछ्याएको चकटीसम्म संरक्षण गरेको भन्ने खबरहरू पढ्छौं। तर हामी कहाँ चाहिँ अलिकति विवादहरू पनि आउँछन्। रानीपोखरी निर्माणमा नि केही विवाद आएको थियो, सिंहदरबारको पुननिर्माणमा नि अलिअलि हल्का विवाद थियो, देवकोटाको भवन पुननिर्माण गर्ने भत्काउने बेलामा त्यो भत्कियो भनेर मुद्दासम्म पर्यो, विवादहरू पनि पर्यो। यो विवादहरू सकारात्मक हो कि यसमा विवादका लागि विवाद हो कि यस्ता विवादले झन् सच्याउनलाई सहयोग पुग्छ, यो चाहिँ के हो?
यसमा पक्कै पनि मैले अघि नै भने कि जुन जसले सांस्कृतिक सम्पदा या संस्कृतिको संरक्षणमा आफ्नो कलम चलाउनु भएको छ, आफ्नो बोली चलाउनु भएको छ, आफ्नो अभियान चलाउनु भएको छ, उहाँहरूलाई म स्वागत गर्न चाहन्छु। होइन र यसै क्रममा जुन यहाँले रेज गर्नुभयो कि के अरे उसको रानी पोखरी भन्नुभयो वा चाहिँ महाकवि देवकोठाको के अरे भवन स्थल भन्नुभयो, होइन, म यसमा सानो जिज्ञासा व्यक्त गर्न चाहन्छु। यसमा रानी पोखरीको सन्दर्भमा केही कुरो इस्यु उठ्या थियो र हामीले चाहिँ पुरानै मौलिक स्वरूपमा हुनुपर्छ भनेर चाहिँ केही समय अड्केको पक्कै हो। अहिलेको स्वरूप चाहिँ यहाँले देख्नुभएको छ, पुरानो प्राचीन स्वरूपमा निर्माण भयो, यसमा पुरातत्व विभागको ठुलो रोल छ र साथसाथै यसमा जुन अभियन्ताहरू हुनुहुन्थ्यो जसले यसलाई त्यही किसिमले संरक्षण गर्नुपर्छ भन्ने त्यो उहाँहरूको रोल पनि छ। त्यस्तै अब महाकवि देवकोटाको जुन भवन छ त्यो सन्दर्भमा पनि विभाग क्लियर छ। विभागले पुरानै जुन महाकवि देवकोटाको घर छ त्यही घरको फोटो, त्यसको साइज, त्यसको मेटेरियललाई नै प्रयोग गर्नुपर्ने भनेर स्पष्ट रूपले आफ्नो धारणा राखिसकेको म यहाँ निवेदन गर्न चाहन्छु। पक्कै पनि सांस्कृतिक सम्पदा संरक्षण गर्नेमा अब विवाद त चाहिने कुरोको विवादलाई सधैँभरि हामी स्वागत गर्छौँ।
हजुर, जस्तो आधुनिक निर्माण पद्धति पनि छन् र यो पुरानो संरक्षणलाई पुरानै ढंगले राख्ने कुरा पनि छ, त्यसलाई चाहिँ यो सम्पदाको संरक्षणको क्षेत्रमा हामी जस्तो सामान्य विद्यार्थी, यो विषयको सामान्य जानकारले मात्रै, एउटा पत्रकारको रूपमा मात्रै प्रश्न गरिरहँदाखेरि चाहिँ यसलाई न्यूनतम हस्तक्षेपको सिद्धान्त भन्ने रहेछ। तपाईँहरूको त्यो न्यूनतम हस्तक्षेपको सिद्धान्त भनेर चाहिँ अलिअलि मोडिफाई गर्न पनि मिल्ने हो कि कस्तो रहेछ?
यो मिनिमम इन्टरभेन्सन भन्नाले के हो भने, त्यस्तो भएको यो यसले त्यो जुन स्मारकको अवस्थिति लोकेसन कस्तो लोकेसनमा छ नम्बर एक, अनि स्मारकको स्थिति सिचुएसन के छ दुई, अनि यसमा संरचनाको कस्तो किसिमको संरचना थियो, कसरी बनाएको थियो तिन, होइन, यी किसिमले त्यसलाई प्रभावित गर्छ। भन्नुको तात्पर्य के भने, तपाईँको कुनै पनि मोनुमेन्ट स्केप भिरालो अवस्थामा छ भने त्यो भिरालो अवस्थाको मोनुमेन्टलाई स्टेबिलाइजेसन गर्नलाई हामीले नयाँ मेटेरियल प्रयोग गर्नलाई केही फरक पर्दैन नम्बर एक। नम्बर दुई, स्मारक हिजो बनाउने सन्दर्भमा दुई तला थियो, अर्कोले तीन तला बनाइदियो तर त्यो स्ट्रक्चरले ठेक्न सक्दैन भने त्यसलाई स्ट्रेन्थन गर्नलाई कसरी गर्ने भन्दा हामीले नयाँ मेटेरियल नयाँ प्रविधि चाहिँ प्रयोग गर्न सकिने हुन्छ, तर त्यसलाई कानेर केही किसिमले किन प्रयोग गर्यो त्यो जस्टिफिकेसन दिएर मात्रै हामीले कि नयाँ प्रविधि र नयाँ मतलब सामग्रीहरू प्रयोग गरेको अवस्था छ। यो नारा अथेन्टिसिटीको पनि हामीलाई दिएको अधिकार हो, यसलाई हामीले आफै गरेको होइन कि कन्जर्भेसनको प्रिन्सिपल अन्तर्गत यो नारा हाम्रो जापानको नारा अथेन्टिसिटीले एउटा चाहिँ प्रोटोकल फिक्स गरेको छ, त्यो प्रोटोकल अन्तर्गत रहेर र युनेस्को जुन संरक्षण सम्बन्धी मूल्य मान्यता छ त्यो मान्यतालाई अघि नै मैले निवेदन गरेँ, त्यो मिनिमम इन्टरभेन्सन गर्ने सन्दर्भमा त्यसको औचित्य पुष्टि हुन सके गरेर मात्रै हामी त्यसमा इन्टरभेन्सन वा चाहिँ नयाँ मेटेरियल वा चाहिँ नयाँ सामग्री प्रयोग गर्न सक्ने अवस्था रहन्छ।
यो सँगसँगै त्यहाँ भएका लिपिहरू होलान्, लेखेका कुरा होलान्, त्यहाँ प्राचीन भाषाहरू होला, कहिलेकाहीँ तपाईँहरूको लिप्यान्तरण गर्नुपर्ला, त्यो लिपिलाई अर्को लिपिमा लैजानुपर्ने होला, भाषान्तरण गर्नुपर्ने होला, त्यो भाषालाई अर्को भाषामा लैजानुपर्ने होला, त्यो कुराको चाहिँ अहिलेको युगका पाठकहरूलाई सजिलो हुने गरी विश्लेषण गर्नुपर्ने होला। यो लिप्यान्तरण, यो भाषान्तरण, यो विश्लेषण जस्ता कुरामा चाहिँ तपाईँहरूलाई कतिको गाह्रो छ?
एकदम जटिल कुरो तर एकदम सान्दर्भिक कुरो। यसलाई हामी यसरी कोअर्डिनेसन गर्छौँ, हामी सांस्कृतिक सम्पदा या पुरातात्विक महत्वका वस्तुहरूको संरक्षण कलेक्सन र व्यवस्थापन हामी गर्छौँ। र अनि यहाँले भने जस्तै विधागत कुराहरू जस्तो भाषाको कुरा, भाषा आयोग छ, भाषा आयोगसित हामी सम्बद्ध वा चाहिँ भाषासित लिङ्ग्विस्टिकहरू हुनुहुन्छ उहाँसित सम्बद्ध रहेर हामी के हो कसो हो भनेर हामी छलफल अगाडि बढाउँछौँ। त्यसको साथसाथै लिपिका कुरा गर्नुभयो, लिपिको संरक्षण गर्ने सन्दर्भमा हाम्रो राष्ट्रिय अभिलेखालय छ, त्यहाँ हामी कहाँ पनि त्यो लिपि सम्बन्धी विषयज्ञ हुनुहुन्छ वा त्यस सम्बन्धी पहिलाका विषयबाट ल्याएर हामी सल्लाह गरेर कि त्यो लिपि कुन लिपि हो, कुन लिपिमा के लेखेको छ, त्यो लिपिको उतार गर्ने, त्यसको त्यसको अध्ययन गर्ने र त्यसको प्रकाशन गर्ने गर्छौँ। तर यो यहाँले भने चाहिँ जटिल कुरो छ, तर हामी बडा गहिराई संयोजन गरेर यो काम अगाडि बढाइरहेको म निवेदन गर्न चाहन्छु।
यो काम मात्रै नभएर गम्भीर अध्ययन पनि हो। मलाई के लाग्छ भने तपाईँहरू जहाँ बसेर काम गर्नुभएको छ, तपाईँ पुरातत्व विभागको महानिर्देशक हुनुहुन्छ दामोदर गौतम सर, त्यहाँ बसेको कुनै दिन सत्यमोहन जोशी त्यहाँ चाहिँ महानिर्देशक हुनुहुन्थ्यो, जनकराज शर्मा महानिर्देशक हुनुहुन्थ्यो, अरू महानिर्देशकहरू धेरै हुनुहुन्छ, उहाँहरूको पहिचान मुलुकमा एकजना संस्कृतिविद भनेर छ, जनकराज शर्माका किताबहरूमा त्यो संस्कृतिको बिम्बहरू पाइन्छ भनिएको छ, त्यो काम पनि छ, कामसँगै अध्ययन पनि छ, त्यो अध्ययन चाहिँ उहाँहरूको लेखन प्रकाशनमा पनि आएको छ भनेपछि तपाईँहरूले गरेको काम त जीवनभर एउटा रिसर्च जस्तो पनि भयो।
एकदम यसले एकदमै ठिक कुरो गर्नुभयो। हामीले सम्पदा संरक्षण मात्र नगरेर आर्कियोलोजिकल अन्वेषण उत्खननका कामहरू पनि गर्छौँ, त्यो पनि मोर टेक्निकल काम छ, प्राविधिक काम छ त्यो, होइन? अनि अघि नै भने जस्तै संरक्षणका पाटा पनि भयो, त्यसपछि समग्र संस्कृति जुन संस्कृति भनेर हामीलाई हाम्रो पहिचान हो, हिजो हाम्रो पुर्खाले विवेकशील मानवले आफ्नो ज्ञान प्रयोग गरी जुन अहिले हामी चल्नलाई अथवा बाँच्नलाई अथवा हाम्रो सभ्यता बचाउनलाई अपनाएका विभिन्न विधि उपायहरू अवलम्बन गरेका छन्, ती कुराहरूको संरक्षण सम्बोधनका साथसाथै हामी र समग्रमा नेपालीकै पहिचान देखाउने हामी संस्कृतिको संरक्षण गर्दछ। यो बडा जटिल कुरो छ, यो आफैमा सन्तोष गर्नुपर्ने कुरो छ। हामी जागिर मात्र नखाएर एउटा संस्कृतिको संरक्षण र भोलिका दिनमा पनि हामीले गरेका कार्यको जुन महत्व छ त्यो महत्व दर्शाउन सक्ने काम हो यो। हाम्रो रिसर्च ओरिएन्टेड विधा हो यो, हामी त्यसप्रति आफ्नो काम अगाडि बढाएको पनि म निवेदन गर्न चाहन्छु।
अघि संकेतमा अलिअलि कुरा त आइसकेको छ, म फेरि एकचोटि एउटा कुरा दोहोऱ्याउँ, तपाईँको टिम जो छ त्यो टिम यो विषयको गम्भीरता बुझ्न सक्ने, अध्ययन गर्न सक्ने वा आफूलाई त्यो अध्ययनमै अनुसन्धानमै निर्लिप्त बनाउन सक्ने त्यस्तो टिम बनेको छ कि छैन? संयोगले विभिन्न ठाउँबाट सरुवा हुँदै ठ्याक्क कर्मचारीहरू आएर तपाईँहरूको टिम बनाए हो कि, त्यो टिम रुचि भएकै मान्छे आइपुग्छन् कि, त्यो टिमको जसरी हामी रेडियोमा बोल्नेहरू रेडियोमा बोल्ने रुचि भएकै मान्छे यहाँ आइपुग्यो भने जस्तो तपाईँहरूको नि त रुचि भएकै मान्छे त्यहाँ पुग्छ कि जाहिरका लागि मात्रै पुग्छ कि? यो चाहिँ अहिले मैले व्यवहारिक कुरा गरेको गौतम सर, के छ
यसमा प्रश्न छ? नेपाल सरकारले हाम्रो विधालाई सञ्चालन व्यवस्थापन गर्नलाई नेपाल शिक्षा सेवा पुरातत्व समूहका कर्मचारीहरू नै त्यहाँ कार्यरत हुनुहुन्छ, त्यो भएको नाताले त्यस सम्बन्धी विशेषज्ञ अथवा चाहिँ विधागत रूपले उहाँहरू यस क्षेत्रमा प्रवेश गरिसकेपछि त्यसैको अध्ययन संरक्षण या व्यावहारिक रूपले पनि उहाँहरू दक्ष हुन आवश्यक देखिन्छ, र त्यसको साथसाथै हामीलाई बाह्य ट्रेनिङहरू यस सम्बन्धी ट्रेनिङहरू पनि उपलब्ध छन् वा नेपाल सरकारका अरू पक्षबाट ट्रेनिङ उपलब्ध छ, त्यस कारणले मात्रै हामी यो विधालाई सञ्चालन गर्न सक्षम छौँ भन्न मात्रै मैले खोजेँ यहाँनिर।
हजुर, जस्तो अब अलिकति रमाइलो पनि सुनिएला, मैले तपाईँहरूको त्यो हिजो साँझ तपाईँसँग आज अन्तर्वार्ता गर्ने भनेर एक प्रकारको संवाद भएपछि मैले अलिकति खोजेको थिएँ राति, तपाईँहरूको यो पुरातत्व विभागको शीर्ष भनौँ न लाइन मिनिस्ट्री भन्छन् आजकल, मन्त्रालयको नाम नै 2008 सालदेखि अहिलेसम्म झन्डै 8 पटक त मन्त्रालयको नाम नै फेरिया रहेछ। अब सम्पदा संरक्षण ऐन नै 13 सालमा बनेको ऐनको पनि सन्दर्भ छ, कतिपय त्यो मन्त्रालयहरूको नामसँग कुन मन्त्रालय अन्तर्गत रहने भनेर पछिल्लो चरणमा त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत छ नै, तर त्यो नामै 8 पटक परिवर्तन भएर छ, ऐन पनि पुरानो छ, तपाईँहरू कहीँ कतै बाँधिनु भए पनि छ कि अलिकति खुकुलो भएर खुल्ला भएर संसदमा बहसहरू भएर छलफल भएर नयाँ ऐन नयाँ कानून नयाँ चिज विधि विधान आउनुपर्ने त्यस्तो अवस्था पनि छ कि?
यसलाई यसरी लिनुपर्छ, अब नेपाल सरकारले नै निर्णय गरिसकेपछि हामी त्यसित सम्बद्ध निकायले त्यसलाई अङ्गीकार गर्नुपर्ने एउटा मान्यता छँदैछ नम्बर एक। तर पनि संस्कृतिकै लागि जुन यहाँले भने चाहिँ ठुलो घेरामा हामी अगाडि बढ्नलाई या संस्कृतिकै विभिन्न ससाना मूल्य मान्यतालाई हामीले सम्बोधन गर्नको लागि संस्कृति मन्त्रालय नै हुनुपर्छ भन्ने कुरो पहिलेबाट नउठेको होइन। तर अब यो सरकारकै निर्णयलाई हामीले मान्नुपर्ने अवलम्बन गर्नुपर्ने कारण छ, त्यो पक्कै पनि हो। यहाँले हेरेकै हाम्रो यो 2008 सालबाटै विभिन्न मन्त्रालय मतलबको अन्तर्गतको सानो इकाइको रूपमा यो विभाग रहँदै आएको छ। अब हामीले यसको महत्व दर्शाउन खोजिरहेका छौँ, भोलिका दिनमा पक्कै पनि हामीले यहाँले भने चाहिँ संस्कृति र सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि मात्रै सम्बोधन गर्ने किसिमको लाइन मिनिस्ट्री हुनुपर्छ, अनि यसले फुल फेजमा यसले काम गर्न सक्छ भन्ने कुरो यसलाई मैले अन्यथा मान्दैन।
हजुर, म अन्तमा छु, यति मिठो कुराकानी, यो कुराकानी जति लम्ब्याए पनि घण्टौं बहस गर्न सकिने विषय हो मानेर सक्छु, अहिले हामीले संक्षेपमा छलफल गर्यौं। म पुरानै मेरो शुरूकै प्रश्नतिर आए, 31 जिल्लामा 920 भन्दा बढी पुरातात्विक सम्पदाहरूको पुननिर्माण भइसकेको कुरा गर्नुभयो, यो सुखद कुरा हो। काठमाडौँ उपत्यकामा मात्रै 80% काम सम्पन्न भएको भन्नुभयो, मुलुकमा समग्र 66% काम सकिएको छ भनेर भन्नुभयो। एकचोटि कहाँ कहाँ कुन कुन मन्दिरहरू बनेका छन्, कुन कुन ठाउँहरू, केही ठाउँहरूको नाम सम्झौँ न त्यतिखेर।
त्यसमा मैले अब डिटेल भन्नलाई भन्दा पनि
केही केही नमुना, जस्तै
काठमाडौँको हकमा यहाँलाई डिटेल छ, हामी काठमाडौँ स्वयम्भू भन्छौँ होइन, स्वयम्भूका मेन स्वयम्भू चैत्य, त्यसको तपाईँको प्रतापपुर होइन, अग्निपुर, अनन्तपुर, अग्निपुर, अरू तलका गुम्बाहरूको काम सम्पन्न भइसकेको अवस्था छ होइन। त्यसको साथसाथै तपाईँ अब भक्तपुरतिर छिर्नु भयो भने भक्तपुरका धेरै मन्दिरहरूको काम, फसी देग लगायतका कृष्ण मन्दिर, फसी देग होइन, अनि त्यो गेटहरू, अनि हरिशङ्करका देवहरू मन्दिरहरू सम्पन्न भएको छ। चाङ्गुमा छिर्नु भने चाङ्गुको मन्दिर, त्यसपछि यतापट्टि किलेश्वरको मन्दिर लगायतका चाङ्गुको ठुलो सत्तलको काम पनि अन्तिम क्षेत्रमा पुगिसकेको अवस्था छ। अब हनुमान ढोकातिर आउनुभयो भने गद्दी बैठक, अनि तलेजू मन्दिर, अनि लगायतका होइन अरू धेरै मन्दिरहरूको काम सम्पन्न भइसकेको अवस्था छ। अनि त्यसको साथसाथै तपाईँ पाटनतिर आउनु भने पाटनको कृष्ण मन्दिर, अनि त्यसपछि गएर अरू हरिशङ्करको मन्दिर, त्यसपछि गएर तिनी दुईवटा मणिमण्डप र मण्डपहरूको काम सम्पन्न भइसकेको अवस्था छ। अब यो समग्रमा मैले डिटेल यो भन्न अहिले मलाई फेरि यस्तै हुन्छ, सकेसम्म मैले भने काठमाडौँको के अरे गोर्खाको गोर्खा दरबार भन्नुहोस् होइन, वा काभ्रेतिर जानुभयो भने काभ्रे प्लान्चोक भगवती, वा विभिन्न किसिमका यस्ता ऐतिहासिक मोनुमेन्ट जुन संरचनागत हिसाबले वा चाहिँ विधागत हिसाबले अथवा विधिगत हिसाबले र सामग्रीको हिसाबले जुन महत्वपूर्ण थिए हिजोबाटकै, ती मोनुमेन्टको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। र यो कुन कुन ठाउँको कति भन्ने फेरि त म दिउँला, तर पनि कहाँ रहन्छ भन्ने कुरो हाम्रा सम्पदाहरूको पुनर्निर्माणको कार्य अघि नै यहाँले जुन जिज्ञासा राखे जस्तै त्यसको अक्षुण्णता मौलिकता कायम गरेर भएको छ कि छैन त भन्ने कुरो मुख्य रहन्छ होइन। त्यसमा नेपाल सरकार सजग छ, सचेत छ, र भोलिका दिनमा हामी यो जुन नेपालीको जुन हामी नेपालीलाई चिनाउने जुन हाम्रा सांस्कृतिक सम्पदा र सम्पत्ति र संस्कृति छ त्यसको संरक्षणमा विभाग सदैव अटल रहनेछ, र यो अटल रहने क्रममा हाम्रा जुन सम्बद्ध ऐन नियम कानुन सिद्धान्त छन्, अन्तर्राष्ट्रिय मूल्य मान्यता छन्, त्यसलाई परिपालन गरेर विभाग अगाडि बढ्नेछ।
यहाँले
अघि नै भने जस्तै हाम्रा जनशक्तिलाई अझ अहिलेको अहिले र भोलिका निम्ति आवश्यक पर्ने सिङ्गल लुप र डबल लुप लर्निङका ट्रेनिङ्सहरू वा विधागत ट्रेनिङ्सहरू गर्नलाई हामी विभिन्न पेसागत हिसाबले अथवा व्यावसायिक हिसाबले सम्बद्ध अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय निकायसँग सम्बन्ध राखेर ट्रेन
हुन्छ। मानेन्द्रज्यू, आजलाई समय यति रह्यो, यहाँहरूको कोशिशमा हाम्रो सम्मान छ र हाम्रो साथ पनि छ, सहयोग पनि छ। यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमज्यूसँग हामी संवाद गर्दैथ्यौं। पुरातत्वको यो संरक्षण र हाम्रा सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको काम कहाँ पुगेको छ, कस्तो भएको छ भन्ने सन्दर्भमा छलफल र संवाद गर्यौं। र म फेरि एकचोटि दोहोऱ्याउँछु, दशैं सकिरहेछ, दशैंमा हामीले पूजा गर्दा हामीले चढ़ाएका हाम्रा सबै चीजहरूलाई सुरक्षित र सफा बनाउने जिम्मेवारी पनि हाम्रै हो। यही आग्रहका साथ आजको अन्तर्संवाद यहीँ सकिन्छ। सहकर्मी शंकर भण्डारीसँगै म नवराज लम्साल विदा चाहन्छु। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।